الرحمن الرحیم. اس سے بھی زیادہ جو مشکل مرحلہ آتا ہے کہ کیا اتنے سارے لوگوں کو خدا جہنم میں ڈالے گا. یعنی دماغ اس جگہ پہ آ کے ذرا چکرا جاتا ہے کہ اتنے سارے افراد ہیں, مطلب جو 99% آف مسلم پاپولیشن ہے, انہوں نے اس دین کو چھوڑا ہوا ہے. جیسے ایک میں سادہ سی بات, اور کئی دفعہ میں اس بات کو دہرا چکا ہوں کہ مسلمانوں کے پاس قرآن میں سے کیا ہے. اگر اس چیز کو دیکھیں تو ہمیں اتنا منفی جواب آتا ہے اس بات کا. ہم اس بات کو دیکھ رہے ہیں کہ خدا کی طرف سے پورا کا پورا اصرار اسی بات پر ہے کہ اصل چیز یہی ہے جو ہم نے تمہارے ہاتھوں میں دی ہے, تمہارے لیے نازل کی ہے. ہم مسلم امہ کو دیکھتے ہیں, ان کی نظر میں سب سے زیادہ مجہول اور دور کیے جانے والی چیز یہی ہے. یعنی کچھ مسلمان ہیں جو خالی اس کو حفظ کر کے خوش ہو جاتے ہیں, کچھ مسلمان ہیں جو اس کو سر پہ رکھ کے خوش ہو جاتے ہیں, کچھ مسلمان ہیں جو اس کا نام لے کے خوش ہو جاتے ہیں. تو اسی سے آپ اندازہ کر لیں کہ جب اللہ کلیئرلی یہ بات بتا رہا ہے کہ بھئی اگر تم نے اس کو چھوڑ دیا, اس سے ہٹ گئے, اس رستے سے ہٹ گئے, تو یو آر نو ویئر. تو اب یہ ہمارے دماغ میں نا یہ سب سے زیادہ مشکل سوال یہاں پر آتا ہے کہ اب اتنے سارے لوگوں کے کیا بنے گا, پھر یہ سب جہنم میں چلے جائیں گے, سب غرق ہو جائیں گے, ہمیں نہیں پتا کیا ہو جائے گا. اور نہ کوئی فیصلہ کرنا پسند کرتے ہیں کسی کے بارے میں کہ کسی کو یہ ہو جائے, لیکن یہ درست نہیں ہے. یعنی کہ اگر آپ صحیح اور غلط کی بنیاد پہ بات کرتے ہیں تو یہ درست نہیں, یہ راہ درست نہیں ہے, طریقہ درست نہیں ہے. اور اگر ہم قرآن اور اہل بیت کی بات پر یقین کرنا چاہتے ہیں اور کرنے کو تیار ہیں, تو اس سے ہمیں یہ بھی نظر آتا ہے کہ دین دیر آر مچ مچ ڈیفیکلٹیز اہیڈ. اگر ہم نے اس قسم کے کوئی رستے کو اپنا لیا تو بہت پرابلمس بڑھ جائیں گے.
دوسرا جو ابھی بالکل لاسٹ ہم
ظاہراً جی,
تو کیا اصلا ان سب کو سیم نہیں ہونا چاہیے یا ہم اس طرح سے سمجھ رہے ہیں؟
نہیں, میرے کہنے کا مقصد صرف یہ تھا کہ جو بھی ہمارے یہاں اہل علم ہیں یا وہ لوگ کہ جو ہم جیسے عوام کو بتا رہے ہیں باتیں, ان کو چاہیے نا کہ ایک انٹیگریٹڈ اور کنسولیڈیٹڈ پکچر پیش کریں ہمارے سامنے, کہ تاکہ ہم میں سے, یعنی عوام میں سے اگر کوئی شخص بھی سوچنے کی طرف مائل ہو یا اس کے دماغ میں کوسچنز آ رہے ہوں, تو وہ بالکل گروپنگ ان دا ڈارک والی صورتحال تو نہ ہونا اس کی. ہمارا معاملہ اس قسم کا بنا دیا گیا ہے نا,
مطلب پھر اس جگہ جب اماموں کی حالت زندگی آتی ہے یا ماس نتیجہ اور اصول اور عمل لینے کی بات ہوتی ہے, تو اس وقت
ہماری بحث یہ نہیں ہے. وہ تو ایک بہت طولانی ٹاپک ہے, وہ تو ایک بالکل دور کی بات ہے, وہ بات میں نے کہی نہیں تھی. میں تو سمپلی یہ بات کہہ رہا تھا کہ ہم لوگوں کا جو بھی جتنے بھی فورمز ہیں جن کے ذریعے سے ہم دین اور علم علماء کی طرف سے عوام کی طرف منتقل ہوتا ہے, ان کی حالت میں آپ کی خدمت میں عرض کر رہا تھا کہ اگر کوئی انسان ایک سوچنے والا ذہن ہے اور وہ وہاں سے واقعا ایک علم کے عنوان سے ایک چیز حاصل کرنا چاہتا ہے, تو کتنے بڑے بڑے گیپس ہیں. میں آپ کو صرف اتنی سی بات عرض کر رہا تھا, کتنے بڑے گیپس ہیں.
چھوڑ دیں گے کیا عوام کر رہی ہے, یوزلی کیا پیغام دیا جا رہا ہے,
تو اصول تو دیکھیں, اصول تو یہی ہے نا کہ انسان کو الٹیمیٹلی, یعنی کہ جیسے مثال کے طور پر اگر میں اپنی بات کروں, تو آپ اگر مجھ سے کہیں کہ بھئی آپ ماسز میں, تو میری کوئی ایسی کوالیفیکیشن اور اہلیت ہی نہیں ہے کہ میں دین کا نام لے کے ماسز کو جا کے تبلیغ کرنا شروع کر دوں. میرے پاس تو کچھ نہیں ہے نا وہ بیک گراؤنڈ, کہ میرے پاس تو سمپلی ایک چیز ہے کہ ایک انسان اور ایک مسلمان ہونے کی حیثیت سے ایک جذبہ تجسس, I want to know the truth. ठीक है, मैंने अपने सफ़र की का जो आगाज़ किया वो इस तरीके से किया कि मुझे सच पता चलना चाहिए कि अगर मैं एक दीन को कबूल कर रहा हूँ और एक नज़रिए को मान रहा हूँ तो मुझे उस नज़रिए की सही हकीकत मालूम होना चाहिए। मैं खाली सुनी सुनाई बातों पर मुतमईन होने वाला नहीं हूँ। ठीक है, ये सारा सफ़र ये है, और उस दौरान में अगर मुझे मैंने ये महसूस किया कि भाई अल्लाह ने मुझे कुछ बातें समझाई हैं तो मैंने दूसरों को भी दावत दी कि भाई कुछ बातें मुझे समझ में आ रही है, आप लोगों को अगर अच्छा लगता है आप भी आ जाओ, दैट्स इट। मेरा फॉर्मल ऑफिशियल रोल इतना है जैसे आदमी का, क्योंकि जाहिर है कि वो हमेशा खदशा है कि मैं अगर जाऊं वो जाऊं तो हर एक ही सवाल करेगा भाई आपके पीछे क्या है, आपकी ऑफिशियल हैसियत क्या है। तो वो बात वही है कि जो आपको भी ये काम करना है, आपको भी ये काम करना है, मुझे भी ये काम करना है कि ये नहीं हो जो बहुत पहले हमने एक शेर भी, पता नहीं शायद अहमद फराज़ी है किसका शेर है, वो मैंने पढ़ के इसी उसमें सुनाया था कि शिकवाए तारीकी ये शब से तो कहीं बेहतर था अपने हिस्से की कोई शम्मा जलाते जाते। तो इतनी सी एफर्ट है हमारी, अब उसको खुदा कबूलियत दे, उसको खुदा आगे बढ़ाए, ये खुदा का काम है। ये काम हम सबको करना है, आपको भी करना है, और अगर नहीं तो कम से कम अपने घर के लेवल तक ज़रूर करना है, अपने रिश्तेदारों में ज़रूर करना है। ठीक है ना, ये नहीं कि ये बिल्कुल सही है, कि ये नहीं है कि अगर पूरी दुनिया में कोई इंसान हक नहीं मिसाल के तौर पर बयान कर रहा तो ये इस बात की दलील नहीं बनती है कि मैं भी ये काम ना करूं।
मतलब ये जो हम एग्जांपल ले रहे थे, क्योंकि ये सारी बातें
जी
उस आर्गुमेंट के जैसे कह रहे हैं कि सिलसिले में हो रही है, एक इमाम की सुन्नत दूसरे से मौसल नजर आ रही है, तो इस पे मतलब आप क्या कहेंगे,
इसको इसको देखने का तरीका ये ना कि मिसाल के तौर पर कि अगर आप मेरी राय पूछें तो मेरी राय ये है कि ये एक वही जो आयतुल्लाह खामनेई ने जो जुमला कहा था कि ये 250 साल इंसान की ज़िंदगी है, यानी कि ना ये कि अलग अलग 30 40 50 साल के इंसानों की ज़िंदगी। यही बात मैं भी कह रहा हूँ कि वो एक इंटीग्रेटेड और कंसोलिडेटेड उसमें देखने की ज़रूरत है, न कि आप उसमें से फकत एक चीज निकाल लें जो आपको सूट कर रही हो और आप उसी को ही सब कुछ बना के पेश कर दें और बाकी हर चीज को इग्नोर कर दें। ठीक है, ये आर्गुमेंट था।
बिल्कुल, हम और स्पेसिफिक हो जाएं, मतलब ये कि अगर बाकी जो आर्गुमेंट हो वो दे रहे हैं उसके किसी जालिम के नाम कोई आलिम नहीं आता नौकरी करे
जिस तरीके से अली बिन यक्तीन को रखा था हारून के दरबार में और कहा था इस तरह की रिक्वायरमेंट हर दौर में, जब तक आपकी हुकूमत कायम नहीं हो जाती हर दौर में ये रिक्वायरमेंट है, और ये रिक्वायरमेंट भी मौजूद है। और देखें अल्टीमेटली करना आपको यही पड़ता है, जितने भी लोग बोलते रहे आप प्रैक्टिकली देखें सबको यही करना पड़ता है कि अगर इवन कोई जितना भी कह ले सियासत में नहीं आओ, अब सियासत में नहीं आओ तो घर में बैठ के आप कहां से अपने मसाइल हल कर लेंगे, करना लाजमन पड़ेगा। कि आपके पास जो है ये मौका मिलना कि आप माइनॉरिटी में होते हुए कोई हुकूमत कायम कर लें, मतलब चलें ईरान में एक पॉसिबिलिटी बन गई, ठीक है, लेकिन बाकी किसी जगह तो ये मुमकिन ही नहीं है ना। तो वो
क्लियरली कहा है कि जालिम की मदद नहीं करनी, उसे वोट भी नहीं देने कराए थे, उन वाकयात को टोटली भी
आपको ओवरऑल एक वही मैं आपसे कह रहा हूं ना कि हर चीज को आप इन आइसोलेशन देखेंगे तो नतीजा नहीं निकलेगा। यही बात मैं अर्ज कर रहा हूं कि आपको ये देखना पड़ेगा, यानी जैसे मिसाल के तौर पर कि बाज मकामात पर रसूल खुदा ने मुसलमान फौज के बढ़ते हुए ये कहा है कि खेत को रौंदते हुए गुजर जाओ। अब आप कहें किसी का हक गस्ब कर लिया, वो भी है, जबकि वही रसूल जो हैं वो किसी का एक दाना लेने को भी हराम करार दे रहे हैं। तो ये डिफरेंट डिफरेंट देखिए, नहीं नहीं इसमें 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 आप ये देखिए, इसीलिए तो बात है ना कि जब आप इस पूरी बहस को लेंगे तो आपको उसूल समझ में आएंगे। हमारे पास सबसे बड़ी गलती पता है क्या है, हम इंडिविजुअल एक्शंस को उसूल बनाने की कोशिश करते हैं। ठीक है, तो यही तो मेरा भी, मैं भी इस पर तो बहस ही नहीं कर रहा ना, मैं इस नहीं मैं तभी ये तो मैं कहूंगा कि फिर आप उसको करबला को भी यही कर रहे हैं। दूसरे लोगों का दूसरी तरफ का आर्गुमेंट यही तो है कि वो भी तो वन इवेंट इन 250 इयर्स ऑफ हिस्ट्री था ना, आप उसको क्यों हर जगह पे अप्लाई कर रहे हैं, जबकि उससे पहले, उस वाकये से पहले हमारे पास इमाम हुसैन अलैहिस्सलाम का 10 साल दौर है कि जब आपने क़याम नहीं किया, और इमाम हसन अलैहिस्सलाम की 10 साल जिंदगी है जब आपने क़याम नहीं किया। तो ये क्या बात हुई, हम बात बात ट्रीटी व्रीटी की क्या हैसियत है खुदाई, एक मिनट तो वही ना, इसीलिए मैं देखिए वो तो फिर बहुत बड़ी ऐसे इतनी आसानी से नहीं पहुंचेंगे ना, यही बात तो मैं आपसे अर्ज कर रहा हूँ कि ये एक बहुत काबिल तहकीक मामला है, बहुत काबिल बहुत ये यही तो बात है ना कि यही तो हमारे उलमा का काम है ना। मैंने 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 आपको यही तो अर्ज किया, आप मैं और आप पहुंचेंगे तो वो नाकिस नजरिया होगा, क्योंकि उसके लिए देखें हमारे देखें मैं ठीक है ना, तो भाई तो यही तो बात है ना, तो आप मान लीजिए उन उलमा को मानिए कि जिन्होंने कहा था कि ये जो विलायत फकीह का नजरिया है दुरुस्त नहीं है, ज्यादातर उलमा ने तो यही बात कही थी, ज्यादातर मुज्तहिदीन के नजरिए यही है, आप क्यों नहीं मान रहे उसको, ये क्या बात हुई, अब कन्विंसिंग कहां से आ गया। अगर मुझे उलमा की और मुज्तहिदीन की बात मानना ही ठहरा तो क्यों नहीं मान रहे इस बात को, और बहुत सा और ज्यादातर क्यों, आप देखिए इन्हें कि आप कैसे कह सकते हैं कि आयतुल्लाह खुई जो है वो किसी भी आलिम से कमतर है, या दीगर ऐसे जो बड़े बड़े फुकहा और मुज्तहिदीन हैं, मैं और आप कैसे कह सकते हैं यानी कि वो इतने वो इतने बड़े। देखिए अगर आप नहीं नहीं अमर भाई, अगर आप उलमा की बात कर रहे हैं, अगर आप उलमा की बात कर रहे हैं तो उलमा के बारे में आर्गुमेंट ये कि ज्यादातर आपके बड़े टॉप लेवल के उलमा दूसरी बात कर रहे हैं, वो ये बात कह रहे हैं कि ये हमारे जब तक इमाम का जहूर नहीं हो जाता जो कि खालिसतन खुदा का फैसला है, उस वक्त तक ये सारे काम करना जो है ये अबस है और ये बेनतीजा है इस किस्म की किसी भी एक्टिविटी में इन्वॉल्व होना। तो ये सर तो ये हर एक यही हो रहा है, फिर इस वक्त यही हो रहा है, नहीं नहीं इस वक्त यही हुआ है कि कुछ ने ये लाइन ले ली है, कुछ ने वो लाइन ले ली है, कुछ इस तरफ चले गए कुछ उस तरफ चले गए, यही हुआ है। अब आप कीजिए ना फैसला।
वही तो कह रहा हूं कि हम कुरान को तो नहीं मान रहे, हम तो एक आलिम को मान रहे हैं, दूसरे आलिम को मान रहे हैं, या उनकी रिसर्च का कह रहे हैं।
तो मैं यही तो मैं इसी चीज को तो मैं भी आपको
पहले आपके यहां सवाल मैंने तो भी किया था कि इस चीज को हम किस तरह से सॉल्व करें, एक सजेशन शायद मैंने ही दिया था कि वो जो गैप है मुख्तलिफ सब्जेक्ट्स का जिसकी नॉलेज हमारे पास नहीं
ये नहीं, ये बहुत मुश्किल मामलात हैं, इन मामलात पे उम्मत डिवाइड है, इन मामलात पे मिल्लत तकसीम है, इसके बारे में हम कैसे दो जुमलों में एक फैसला कर दें। और ये वो जो कैज़म है ये टॉप तक जा रही है, ये कोई अवाम के लेवल की बात थोड़ी है, यानी कि जो मुहक्किकीन और मुज्तहिदीन है जिनकी हमारी मेरी नज़र में सारी आयतों की तफसीर नहीं है, मेरी नज़र में सारी रिवायतें नहीं हैं, तो ये बहुत मुश्किल मामलात हैं, लेकिन बात मैं सिर्फ ये कहना चाह रहा था कि हम लोग जिस तरीके से हमसे बातें की जाती हैं उसमें कितने गैप्स हैं, मैं तो सिर्फ ये बता रहा था कि कितने गैप्स हैं। और पहली मंजिल पर अगर हम इसको रियलाइज करेंगे तभी किसी सलूशन की तरफ जाएंगे ना। यानी अगर हम में से हर शख्स अपनी अपनी जगह पर यह सोच के बैठ जाएगा कि जो लाइन मैंने ले ली है वो परफेक्ट है, तो फिर आप किसी भी सलूशन की तरफ नहीं जाएंगे। फिर सारी की सारी चीजें डिवाइड्स भी ऐसी रहेंगी, वो जो है वॉइड्स भी ऐसी रहेंगे, सब ऐसी रहेगा जो कि तकरीबन चल रही है बात। अब उसमें एक आउट ऑफ द ब्लू एक बोल्ट एक लाइटनिंग आई, इन्हें मिसाल के तौर पर खुदा की तरफ से ना मालूम क्या इंतजाम हुआ कि एक जैसे एक शख्स आया, उसने एक पैगाम दिया, हालात ऐसे बन गए, उस वक्त हालात ऐसे बने हुए थे उस मुल्क के कि लोग साथ हो गए, एक नतीजा आ गया। ठीक है, बहुत अच्छी बात है, बहुत खुशी की बात है, उससे बहुत फवायद हुए, लेकिन उसकी वजह से बाकी सारी प्रॉब्लम्स हट नहीं गई हैं, वो हैं अपनी जगह पर और हम सबको बताएंगे हैं। और अब उसकी वजह से काफ़ी एक खतरात भी डेवलप हो गए हैं कि वो सारा का सारा काम कोई रिवर्स गियर में ना चला जाए। सब हैं मसाइल जिंदगी के, तो अब इस पर फैसला करें और अगर इतनी हिम्मत है तो बिल्कुल कदम आगे बढ़ेंगे। चलें बात शुरू करते हैं। ये मसला कभी नहीं तो होने वाला। नहीं देखें उसमें बात यह है कि फॉर एग्जांपल मैं अपनी बात कर सकता हूँ, आप अपनी बात कर सकते हैं, हम में से कोई भी जाहिर है कि एक दूसरे पर थ्रस्ट तो नहीं कर सकता। यानी मिसाल के तौर पर कि उस आउट ऑफ ऑल दिस जितना कुछ मैं देख पाया या समझ पाया तो मुझे उसमें यह बात समझ में आई कि ये और ये मिसाल के तौर पर कि इन माई अर्ली एज के जब से मैंने सोचना शुरू किया था तो मुझे इमाम खुमैनी का और अल्लामा तबातबाई का, और ये बात मैं हमेशा कह चुका हूँ कि मुझे ये कॉम्बिनेशन समझ में आया है, कोई फ़कत एक पर्सनैलिटी अलग से नहीं, कि वो कॉम्बिनेशन मुझे समझ में आया है दोनों हजरात का। तो मैंने उस लाइन को परसू करने की कोशिश की, बहुत सेटिस्फेक्शन महसूस हुई, और उसमें सबसे अच्छी बात जो लगी वो यही लगी कि that approach was based on Quran-e-Kareem उसमें मेन था। फिर उसके बाद उसमें जो बहुत अच्छी बात थी कि वो जो कुरान का असल मैसेज है तौहीद और आखिरत, वो फोकस हमें इन दोनों हजरात के यहाँ पूरा नज़र आता है। बहुत सारे लोग इख्तलाफ कर सकते हैं, लेकिन मैंने इमाम खुमैनी को बिल्कुल भी उस रिश्ते से हटे हुए कभी भी नहीं पाया कि उन्होंने यानी कि खाली सियासत की बुनियाद पर कोई बातें कर दी हों या खाली हुकूमत की बुनियाद पर कोई बातें कर दी हों, ऐसा बिल्कुल भी नहीं है। कि मतलब वो शख्स इन हिज बेसिस इन हिज फाउंडेशंस इन हिज प्रैक्टिस, वो उस इंसान ने इन तमाम चीज़ों को यानी जो बुनियाद है इलाही और कुरानी और अहले बैत अलैहिस्सलाम की बुनियाद है उससे वो कभी भी मुनरिफ नहीं हुए। और उन्होंने जितनी भी इवन अवाम से भी बातें की हैं तो अवाम से बातें करने में भी उन्होंने उनको रूहानी मामलात की तरफ बहुत मुतवज्जे किया। इतना आमतौर से कोई भी आलिम नहीं करता है कि वो मारिफ और शहादत और रूहानियत और उन तमाम चीज़ों के पब्लिक में इतनी बात करें उनसे। तो इस चीज़ ने मुझको अपील किया, मेरे दिल को लगी ये बात, करीब ही मैंने इस मसले को कबूल किया। ठीक है, एंड आई डू नॉट वॉन्ट टू क्रिटिसाइज एनी वन एल्स, और मैं अपने आप को इस काबिल भी नहीं समझता हूँ कि वो हजरात जो अगर इस राह पे नहीं हैं या वो हैं तो मैं कह दूँ कि वो गलत हैं या क्या। ठीक है सही है। तो एक चीज़ है, आप भी पहुँचिए इसी तरीके से, जो बात मैं आपके सामने रख रहा हूँ वो भी एक सोर्स से है, मेरा कोई मुतालबा नहीं है कि आप उसको मनोन माने, आँखें बंद करके माने, तकलीद करें, आप भी देखें तहकीक करें रस्ते पर जाएँ। ज़िंदगी अभी ऐसी है, ठीक है ना, यानी कि जब तक बिल्कुल ऐसी यही बात होती है कि जब तक सूरज रोशन नहीं होता और हम रात के अंधेरे में अपना सफ़र तय कर रहे होते हैं तो आप कभी भी इस बात के बारे में मेक श्योर नहीं हो सकते कि रास्ता क्या है। तो वही हाल हमारा भी है, जब तक सूरज तुलू नहीं होता तो हमारे लिए जो मेन उम्मीद है वो मैं आपको बताऊं, असल उम्मीद हमारी क्या है, अपनी जात की ऑनेस्टी कि मैं अगर अपनी जात में सच्चा हूं इंशाल्लाह हत्तल इम्कान, तो खुदा हाथ पकड़ लेता है और अंधेरों में से इधर उधर से गिरने से मुसीबतों से बचाता है। हम सबके साथ सबसे बड़ी मुसीबत इसी चक्कर में आती है कि हम अपनी जात में सच्चे नहीं होते, यानी हम अपने आप के साथ ही झूठे मामलात कर रहे होते हैं, वो खराब हो जाती है बात। तो इसलिए जो भी है कि मैं भी इसी नियत से कि भाई अगर हमें खुदा ने समझाया आप भी शरीक हो जाएं उसमें, लेकिन बगैर किसी मुतालबे के कि आप उसको आंख बंद करके माने या कबूल करें या फेस वैल्यू पे लें। लेकिन एक बात मैं जरूर चाहता हूं, ये बात भी एक बात मैं जरूर चाहता हूं कि अगर आपको एक बात सही समझ में आ रही है तो फिर उस पर कमिटमेंट के साथ बाकी रहें, ठीक है। इन्हें एक चीज मुझे अच्छी नहीं लगती, इन्हें अच्छी से मुराद ये है कि वो चीज आपको फायदेमंद नहीं साबित होगी अगर आप बिल्कुल एक खिचड़ी पका लें अपने दिमाग में कि आपने दो बातें इधर से सुनी, दो बातें उधर से सुनी, दो ये इधर से लिया उधर से लिया, अब आपका दिमाग किसी नतीजे पे नहीं पहुंचेगा। ये नहीं करें कि कोई भी एक आपको समझ में आए, जैसे मैं समझता हूँ यानी कि एक क्रेडिटेबल ही बात है कि जैसे मैं खालिद ईशान भाई ने माशाल्लाह इस अप्रोच को फॉलो किया तो नाउ ही इज अप टू अ लेवल कि अब जो है जितना मैं परसीव कर पाता हूँ कि माशाल्लाह ये अब अपनी जात में भी बहुत कुछ रिसीव कर रहे हैं, सिर्फ वो नहीं कि जो मेरी जबान से। तो ये वाला काम आपको जरूर करना चाहिए। इसमें इसलिए मैं नहीं कह रहा हूं कि मुझे अपनी कोई जाती धाक बिठाना है, बल्कि इस तरीके से इंसान कहीं पहुंचता नहीं है। आपको जो भी लगे, मैंने भी यही किया कि जब मुझे ये बात समझ में आ गई कि ये लोग हैं कि जहां से मुझे रास्ता मिल सकता है, तो मैंने उनका दामन फिर जितनी मेरे अंदर मजबूती थी ना उतनी मजबूती से थामा। फिर मैंने ये नहीं किया कि मैं इधर भी हूं फिर उधर भी हूं फिर उधर भी हूं, मेरा एक कदम इधर है फिर दूसरा कदम उधर है, ये काम नहीं किया मैंने। तो अल्हम्दुलिल्लाह एक बात रोशन हुई, एक हकीकत सामने। ये मेरा मुतालबा जरूर है कि जो भी आपको सही बात समझ में आए देन रिमेन कमिटेड टू इट अनलेस यू गेट अ सोल्यूशन, एक नतीजा आ जाए आपके हाथ में। फिर इंशाल्लाह जब एक नतीजा आपको मिल जाएगा ना फिर आप खुद चल पड़ेंगे, फिर आपके कदम खुद रवा हो जाएंगे, फिर इतनी मुसीबत नहीं होगी कि किसी कोई बार बार आपको बात बताए तो आपको समझ में आए। ठीक है, तज़किया नफ्स के हवाले से जो हम बात कर रहे थे, हम 10वीं हदीस तक पहुंचे थे जिसमें इमाम अली अलैहिस्सलाम फरमाते हैं कि इन्नमा अखाफ अलैकुम फितनतैन, कि मैं तुम्हारे बारे में दो चीजों का खौफ रखता हूं। खौफ के माने क्या है? खौफ यानी बेसिकली किस चीज को जाहिर करता है? खौफ यानी समथिंग दैट विल बी डेंजरस फॉर यू इन द फ्यूचर, ठीक है, यानी कोई ऐसी चीज जो आपको मुस्तकबिल में नुकसान पहुंचाने का जरिया बने या मुस्तकबिल में डेंजरस हो जाए उसके हवाले से जो खदशा डेवलप होता है उसे कहते हैं खौफ। तो मैं तुम्हारे बारे में दो चीजों का खौफ रखता हूं, यानी ये चीजें तुम्हारी आइंदा आने वाली जिंदगी को डैमेज करेंगी, उसके लिए डेंजर है। इत्तबाउल हवा व तूलल अमल, इत्तबा यानी फॉलो करना हवा को, हवा के मायना क्या है कि जैसे इंसान, इसके लफ्जी तर्जुमा करते हैं जैसे ख्वाहिशात नफसानी, लेकिन हवा को और अगर थोड़ा सा डेप्थ में जाके सोचें और समझें तो हवा यानी वो ख्वाहिशात कि जिनकी कोई बेस नहीं होती, ठीक है, यानी बगैर फाउंडेशन। जैसे एक सवाल है, क्या शहवात हवा में आती हैं? शहवात भी ख्वाहिशात है ना इंसान की, क्या ये भी हवा में आएंगी? ہوا ہوس ہوا میں اتباع الہوا، شہوات آئیں گی اس میں، شہوات کی غلط شہوات غلط نہیں ہے، ہوا جو ہے اس کا مطلب ہے کہ ایسی خواہشات کہ بس میں اتنا بڑا گھر بنا لوں، میرے گھر میں اتنی زیادہ سجاوٹ ہو، میں اس ماڈل کی گاڑی خرید لوں، یہ ہے ہوا، یعنی بے پایا خواہشات، بے مقصد خواہشات. جو شہوات ہیں وہ بے مقصد نہیں ہیں، ٹھیک ہے؟ تو لیکن شہوات کو حد سے آگے بڑھانا، یعنی شہوت میں مثال کے طور پر اللہ نے انسان کو شہوت اور خواہش دی ہے کھانے کی، درست ہے، لیکن اگر میں یہ کہوں کہ ہر وقت میرے دسترخوان پر 10 مختلف قسم کے سالن ہوں، یہ ہوا ہے، اس کی یہ ضرورت ہے، ٹھیک ہے؟ تو اتباع الہوا، ہوا کے اتباع اور فالوورشپ کو، وطول العمل، یہ عمل جو ہے یہ عین والا نہیں ہے، الف ہے، عربی میں الف سے جو عمل ہے اس کا کیا مطلب ہوتا ہے؟ امید. عین سے جو عمل ہے وہ کام یا ایکشن، الف سے عمل یعنی امید. طول العمل، لمبی لمبی امیدیں. مجھے تمہاری زندگی کے بارے میں دو چیزوں کا خوف ہے، اتباع ہوا یعنی ہوا کو فالو کرنا، پیروی کرنا، اور لمبی امیدیں باندھنا. اچھا، اب قرآن کا بھی اور اہل بیت کا بھی جو بنیادی اصول ہے، طریقہ ہے، وہ کیا ہے کہ کوئی سٹیٹمنٹ وداؤٹ ریزن نہیں چھوڑتے. ٹھیک ہے، فوراً سوال کریں گے کیوں، یہ بات کیوں کہی آپ نے، کیا نقصان ہے؟ تو پھر آپ نے فرمایا کہ اما تبع الہوا فانہ یصد عن الحق، کہ ہوا کی اتباع جو ہے وہ حق کے سامنے دیوار بن کے کھڑی ہو جاتی ہے، اور یا حق سے دور کر دیتی ہے. وَأَمَّا طُولُ الْأَمَلِ فَإِنَّهُ يُنْسِ الْآخِرَةِ، اور لمبی لمبی امیدیں باندھنا آخرت کو بھلا دیتا ہے. ٹھیک ہے، اتباع ہوا حق کے مقابلے میں رکاوٹ اور دیوار بن جاتی ہے، حق سے دور کر دیتی ہے، اور لمبی امیدیں آخرت کو فراموش کر دیتی ہیں. نسیان کا جو لفظ ہے، نسیان کا لفظ ایک خاص معنی رکھتا ہے عربی میں خاص طور سے، اور یہ کہتے ہیں کسی چیز کو یاد کر کے بھول جانا. ٹھیک ہے، نسیان یعنی کسی چیز کو یاد کر کے اور پھر بھول جانا. تو آخرت کا سبق انسان کے سامنے ہے، لیکن آخرت کا سبق انسان یاد کر کر کے بھولتا رہے گا اگر لمبی امیدوں کی پیروی کرے گا. یہاں پر جو بیان فرماتے ہیں اس کی تشریح میں، تو کہ انسان، اور یہ بات ہم پہلے عرض کر چکے ہیں کہ بنیادی طور سے اللہ نے انسان کو جب خلق کیا ہے تو چار چیزوں کے ساتھ خلق کیا ہے، یعنی علاوہ جسم کے علاوہ چار فیکلٹیز ہیں انسان کے نفس میں. ایک شہوت ہے، یعنی پسندیدہ چیزوں کو حاصل کرنے کی خواہش. ایک غضب ہے، ناگوار اور ناپسندیدہ چیزوں کو دور کرنے کی طاقت. ایک قوہ وہمیہ ہے کہ جس کی وجہ سے، یعنی تھاٹس، قوہ وہمیہ یعنی تھاٹس، اور تھاٹس کو ہی انسان اگر کنسنٹریٹ کر لے تو فکر بن جاتی ہے، فکر کو صحیح استعمال میں لائے تو عقل کی طرف چلا جاتا ہے، اور اس کے اوپر جو ایک چیز ہے وہ عقل ہے. چار فیکلٹیز ہر انسان کے اندر ہیں. تو یعنی کہ انسان غیظ و غضب اور شہوانی خواہشات، یہ سب چیزیں اس کے اندر موجود ہیں. تو انسان کا نفس انہی تین چیزوں کے ذریعے سے ترقی بھی کرتا ہے اور تین چیزوں کے ذریعے سے نیچے بھی گرتا ہے، یعنی شہوت، غضب اور وہم. اگر عقل کو اٹھا کے پھینک دیں تو انسان شیطان کے لشکر میں، اگر شہوت، غضب اور وہم عقل کی رہنمائی کو قبول کر لیں تو انسان ملائکہ کے ہمراہ اور ترقی کی راہوں پر. یہ بیسک فارمولا ہے، تمام انسانوں کے لیے. اچھا جب کوئی بھی شخص ترقی کی راہ پر چل رہا ہوتا ہے, یہ بات ہم کو بہت غور سے سمجھنا ہے اور یاد رکھنا ہے, ترقی کی راہ پر چلنے کے لیے ہمیں تین چیزیں چاہیے ہوتی ہیں, یا تین چیزیں علامت ہیں کہ ہم ترقی کی راہ پر ہیں. بتا سکتے ہیں وہ تین چیزیں کون سی ہو سکتی ہیں؟ انسان اگر ہم اپنی ذات میں ہی غور کریں, وہ تین چیزیں کون سی ہو سکتی ہیں؟ ٹھیک ہے تقریباً, میں اس کو تھوڑا سا وہ کر دیتا ہوں ذرا ورڈز میں بہتر جو یہاں بیان کیے ہیں. سب سے پہلی چیز ہے معارف الہیہ کا حامل ہونا. یعنی معارف الہیہ کا حامل ہونے سے کیا مطلب ہے؟ کہ خدا نے جن حقیقتوں کو انسان کے لیے کھولا ہے ان حقائق کی کتنی معرفت انسان کے پاس ہے. بات واضح بھی؟ یعنی خدا نے اپنی طرف سے کچھ حقائق کو انسانوں کے لیے اوپن اپ کیا ہے, جو جیسے مثال کے طور پر حیوانات کے لیے نہیں ہے. اسماء, مثال کے طور پر نمبر ون اسماء الہیہ کا علم اور شعور, ٹھیک ہے, اور اسی اسماء, تقریباً اسماء کے ذیل میں ہی ہر چیز آ جاتی ہے. اور آدم کے لیے بات کہی بھی کہ وَعَلَّمَ آدَمَ الْأَسْمَاءَ كُلَّهَا, آدم کو وہ پوٹینشیل دیا ہے کہ اسماء کل کے عالم بن سکیں. تو یہ نمبر ون جو چیز ہے آن ٹاپ آف ایوری تھنگ, وہ معارف الہیہ کا حامل ہونا ہے. اس کے بعد نمبر ٹو کیا ہے؟ اخلاق حسنہ. اخلاق حسنہ, اخلاق حسنہ جو ہے نا وہ انسان کے, اس بات کو پھر یاد رکھیے گا کہ اخلاق حسنہ انسان کے بیہیویئرز کو نہیں کہتے ہیں حقیقتاً, بلکہ انسان کی ذات کے اندر جو رویے پائے جاتے ہیں. تھوڑا سا اس بات پہ غور کیجئے. ایک شخص نے آ کر میرے منہ پر میری برائی کی, میرے اندر سے ایک ابال اٹھا کہ میں بھی اس سے, جو اس نے میرے بارے میں کہا ہے, میں اس سے بڑھ کے اس کو دو جملے سناؤں یا بات کروں. لیکن پھر مجھے فوراً خیال آیا کہ اگر میں نے مثال کے طور پر اس کو بات کی تو اس سے یہ دوستی خراب ہو جائے گی, ابھی مجھے اس سے یہ کام نکلوانا ہے, اور اگر یہ شخص مجھ سے ناراض ہو گیا تو میرا کام خراب ہو جائے گا. اور میں نے اس کا جواب اس سختی سے نہیں دیا. کیا یہ میرا رویہ ایک برائی کا, برائی سے جواب نہ دینے والا اپیرنٹلی میرے اخلاق حسنہ میں کاؤنٹ ہوگا؟ تو اخلاق حقیقتاً انسان کی ذات میں موجود رویوں کا نام ہے, نہ کہ ان ایکشنز کا کہ جو ہم آؤٹ ورڈلی پرفارم کرتے ہیں. اری بات سمجھ میں؟ یہ ہے اخلاق حسنہ. اخلاق یعنی اس کو کہتے ہیں اخلاق, یہ اخلاق خوبصورت ہونے چاہیے. ہاں, یعنی کہ جو بھی ہمارے اندر سے ابھرتا ہے وہ حقیقتاً میرے نفس میں موجود ریالٹی کو سامنے لاتا ہے, کہ جو بھی چیز ابھرتی ہے میں اس کو کنٹرول کر لوں, روک لوں, ڈائیورٹ کر دوں, تو معاملات اپنی جگہ الگ ہیں. لیکن اخلاق اس کا نام ہے. یہ بہت دقت سے سمجھنے والی بات ہے, صحیح؟ کہ یعنی جیسے مثال کے طور پر کہ میں اگر اس بات کو دیکھوں, اندازہ کروں کہ میں جب صبح کی نماز کے لیے اٹھنے کی کوشش کرتا ہوں بستر سے, تو میرے اندر کی فیلنگز کیا ہوتی ہیں؟ یعنی مجھے کچھ اللہ کی محبت اٹھا رہی ہوتی ہے, یا مجھے یہ اٹھا رہا ہوتا ہے کہ نماز قضا ہو جائے گی یا دیر ہو جائے گی, یا بہت سارے مواقع پر آپ دیکھیں عادت بھی بن چکی ہوتی ہے کہ انسان عادتاً برا محسوس کر رہا ہوتا ہے کہ وہ اچھا نماز اگر قضا ہو گئی یا دیر ہو گئی تو عجیب سا فیل کروں گا میں. तो इस किस्म ये जो कैफियत हमारी ज़ात के अंदर मौजूद होती हैं और जनरेट हो रही होती हैं, ये अखलाक हैं हमारे, ये अखलाक हसन होने चाहिए नंबर टू। और इस पर हमें दिक्कत के साथ नज़र रखनी पड़ेगी कि ये मामलात क्या हैं, हमारे अंदर के मामलात क्या हैं, हमारे असल एटीट्यूड्स क्या हैं। और फिर तीसरी मंजिल पर है नेक आमाल, आमाल सालेह। तो ये तीन उमूर ऐसे हैं कि जो जहाँ पर यानी कि इंसान जो है वो या तरक्की कर रहा होता है या नीचे गिर रहा होता है। यानी अगर उसके पास मारिफ़ इलाहिया हैं तो डेफिनेटली ही विल गो अप। अगर मारिफ़ इलाहिया में से कोई ख़बर नहीं है तो वो यकीनन नीचे जाएगा। और इसी तरीके से अगर अखलाक हसन हैं या बद हैं या अमल साले है या ताले है, इस तरीके से, तो ये तीन मामलात हैं। तो अगर ये तीन चीज़ें नहीं हैं तो इंसान के अंदर फिर ना कोई अच्छाई डेवलप होगी बल्कि फितरत का नूर भी खामोश हो जाएगा। ये ज़्यादा बेहतर लफ्ज़ इसके लिए है कि फितरी हिदायत पर पर्दे पड़ जाएंगे। इंसान के अंदर अल्लाह ने फितरत के नाम से एक ऐसी हकीकत रखी है जिसकी मिसाल अगर हमने कंप्यूटर लैंग्वेज में कि वो बायोस है, रोम है इंसान के वजूद में। इंसान का जो कल्ब है वो उसकी रैम है कि जहाँ पर हम अपने एक्सपीरियंसेस, तजुर्बात, ये वो उन सब के नतायज से वो रहे होते हैं, बनते भी हैं, बिगड़ते भी हैं, मिटते भी हैं। लेकिन जो चीज़ हमारे वजूद की गहराई में मौजूद रहती है और जिस पर हाथ डालने की इंसान को इजाज़त ही नहीं है, वो फितरत है। तो फितरत की हिदायत जो हमेशा तौहीद की तरफ इंसान को लेके जाती है, और ये नस कुरान है कि फितरत अल्लाहिल्लती फतरन्नास अलैहा, कि अल्लाह की फितरत है जिस पर तमाम इंसानों की फितरत को कायम किया गया है। तो इंसानों की फितरत, और ये आगे चल के हदीस आएगी भी, अगली हदीस की फितरत की है जिसमें उन्होंने फिर उसको भी बयान किया। तो फितरत का जो नूर है, जिस तरीके से कि बायोस को आप कुछ नहीं कर सकते, छेड़ नहीं सकते, इसी तरीके से इंसान अपनी फितरत को ख़राब नहीं कर सकता। लेकिन फितरत की हिदायत या फितरत की आवाज़ पर पर्दे डाल सकता है। ठीक है, ये है। तो ये फितरी, उस पर पर्दे पड़ जाएंगे। और ये कब फिर फितरत की आवाज़ दोबारा कब सुनाई देगी? कब्र में जाने के वक्त, कि दुनिया में उसको सला दिया, उस पर पर्दे डाल दिए, लेकिन वो हमेशा खामोश नहीं रहेगी। वो फितरत का नूर, फितरत की हकीकत खुल के सामने आएगी कब्र में, मरने के बाद, जिस्म के दूर होने के बाद, और फिर वही चीज़ जहन्नम बन जाएगी। तो ये वाली सूरत हाल हो जाएगी। तो हक के तमाम मरातिब इन तीन सिफात से बाहर नहीं है। इन्हें हक के जितने भी मरातिब हैं, या मारिफ़ इलाहिया हैं, या अखलाक व मलकात हसना हैं, या आमाल सालिहा हैं। अगर इंसान हवा की इत्तबा शुरू कर दे, इन्हें उन ख्वाहिशात नफसानी की इत्तबा शुरू कर दे जिसकी कोई बुनियाद नहीं है, जिसकी कोई दलील नहीं है, जो बेबुनियाद है, तो ये इत्तेबा इंसान के नफ्स को इस काबिल नहीं रहने देता कि उसमें हक का कोई मर्तबा भी जलवागर हो सके। ये सबसे बड़ा खतरा है। और ये बड़ा अच्छा जुमला यहाँ इस्तेमाल करते हैं कि ख्वाहिशात नफ्स की गंदगी और तारीकी अक्ल और ईमान के नूर को बुझा देती है। और दूसरी विलादत जो इंसानी विलादत है वो नफ्स को हासिल नहीं हो पाती। ये बहुत अच्छा जुमला है। यानी हम सब, ज़्यादातर इंसान इस दुनिया में जो पैदा हुए हैं, ये हैवानी विलादत है। ये वो विलादत है कि जो हर हैवान के पास है, हर हैवान की ज़िंदगी में मौजूद है। ईमान इंसान को एक और मर्तबा मुतवल्लिद करता है और वो है इंसानी विलादत। تو جب عقل اور ایمان کا نور بجھ جائے، عقل اور ایمان کی روشنی گل ہو جائے اتباع نفس کی وجہ سے، تو پھر انسان کو وہ ولادت نہیں حاصل ہو پاتی. یہاں تک کہ دنیا سے اسی حال میں کوچ کر جاتا ہے، اور دوسری دنیا میں جب اس پر حقیقت کھلتی ہے، اس وقت وہ اپنے آپ کو یا حیوان کی شکل میں دیکھتا ہے یا شیطان کی شکل میں دیکھتا ہے. اب دیکھیں یہ وہی بات ہے. اب اس میں اگر یہ اصول ہے تو مجھے نہیں پتا کہ کتنے لوگوں کے لیے اس اصول کو کتنا بائی پاس کیا جاتا ہوگا، ہمیں نہیں پتا. لیکن اگر یہی اصول ہے تو آپ اس اصول میں دیکھ لیں کہ زیادہ تر افراد اس انسانی ولادت کے مرحلے تک نہیں پہنچتے. وہ اپنے آپ میں اس ٹرانسفارمیشن کو نہیں لا پاتے ہیں کہ وہ دنیاوی اور مادی حیثیت سے اس الہی حیثیت میں ٹرانسفارم ہو جائیں. میں وہی کہہ رہا ہوں نا کہ حقیقت یہی ہے. اگر اصول یہ ہے تو اصول تو اپنی جگہ موجود ہے، لیکن اب اس کی اپلیکیشن کس پر ہوگی، کس پر نہیں ہوگی، خدا کس کو معاف کر دے گا نہیں کرے گا، یہ ہم کیا کہہ سکتے ہیں. لیکن اگر ہم اپنے حوالے سے بات کریں گے تو ہمارے لیے عقل کی بات کیا ہے کہ پھر ہم اس چیز کو مد نظر رکھتے ہوئے اپنے آپ کو بچانے کی کوشش کریں نا، نہ یہ کہ میں اس رستے کو چھوڑ دوں کہ بھائی دوسرے 50 آدمی یا 50,000 یا 50 لاکھ آدمی گڑے میں جا رہے ہیں. یہ تو کوئی عقل والی بات نہیں بنے گی نا. اور یہ فرما رہے ہیں، دیکھیں یہ بات آتی ہے ہر عالم کے ذہن میں بھی، کہ اور اسی حال میں تاریکی اور عذابوں میں مبتلا رہے گا یہاں تک کہ خدا اس کے بارے میں کوئی فیصلہ کر دے. ٹھیک ہے، کوئی بھی عالم یہ نہیں کہہ رہا کہ بھئی میں کیسے کہہ دوں کہ یہ ہمیشہ یوں رہے گا. بندے اللہ کے ہیں، فیصلہ خدا کے ہاتھ میں، حساب اس کو لینا ہے. لیکن اس نے بات بتا دی، اصول بیان کر دیے، ہماری ذمہ داری ہے کہ اس کے مطابق اپنے آپ کو لے کے چلیں. اچھا، اب میں آپ کے سامنے کچھ تھوڑی حدیثیں بیان کر دیتا ہوں کہ خدا کیا فرماتا ہے اس بارے میں. قرآن کریم میں ہے وَلَا تَتَّبِعِ الْهَوَى فَيُضِلَّكَ عَن سَبِيلِ اللَّهِ، کہ ہوا کی اتباع نہ کرو کیونکہ یہ تمہیں سبیل الہی سے، اللہ کے رستے سے ہٹا دے گی، دور کر دے گی. سورہ صاد آیت نمبر 26. اسی طریقے سے ارشاد ہوتا ہے سورہ قصص آیت 50 میں کہ وَمَنْ أَضَلُّ مِمَّنِ اتَّبَعَ هَوَاهُ بِغَيْرِ هُدًى مِّنَ اللَّهِ، کہ اس سے زیادہ گمراہ کون ہے جو ہوا کی اتباع کرے اللہ کی دی ہوئی ہدایت کو چھوڑ کر. یعنی اس سے ایک نتیجہ نکل رہا ہے شاید سے، وہ نتیجہ کیا ہے؟ اس سے ایک بہت اہم نتیجہ برآمد ہو رہا ہے. ومن اضل، اور کون ہے اس سے بڑھ کر گمراہ؟ من اتبع ہوا، ان لوگوں میں سے کہ جو اتباع کرتے ہیں اپنی ہوا کی. بغیر ہدم من اللہ، اللہ کی ہدایت کے کو چھوڑ کر، اور اللہ کی ہدایت کے بغیر. اس سے بہت اہم نتیجہ برآمد ہو رہا ہے. یعنی اس کا مطلب یہ نکل رہا ہے کہ جس شخص نے اللہ کی ہدایت کو چھوڑ دیا، وہ جو کچھ بھی کرتا ہے وہ اتباع ہوا ہے. یعنی ہدایت الہی کو ترک کرنے کے بعد کوئی کتنی ہی اپنی عقل لے آئے اور اپنی عقل لے شامل کر لے، لیکن وہ جو کچھ بھی کرے گا وہ حقیقتاً اتباع ہوا ہے. اور اتباع ہوا کے اندر جو ایک بہت بڑا مسئلہ ہے وہ کیا ہے کہ جیسے ہمیں یہ بات پتہ ہے نا کہ ہم ہوا میں، یعنی کہ یہ ایگزیکٹلی کوئی ترجمہ نہیں، میں تمثیلاً ایک بات کر رہا ہوں، ہوا میں کیا ہم گھر بنا سکتے ہیں؟ ہوا میں کچھ نہیں کر سکتے. ٹھیک ہے، ہوا میں کوئی چیز قائم نہیں کر سکتے، کوئی چیز ٹھہرا نہیں سکتے. اسی طریقے سے ہوا و حوث کی اتباع کر کے جتنے بھی اعمال انجام دے رہے ہوتے ہیں نا, وہ بے پایا ہوتے ہیں. اس کی کوئی فاؤنڈیشن نہیں ہوتی, اس کی کوئی اصلیت نہیں ہوتی, اس کی کوئی حقیقت نہیں ہوتی. تو یعنی اس قسم کے تمام اعمال, اور اسی چیز سے قرآن کریم میں بہت زیادہ ڈرایا گیا ہے, خوفزدہ کرایا گیا ہے کہ بہت سارے افراد قیامت میں اس طریقے سے اٹھیں گے کہ ان کے اعمال سب کے سب برباد ہو چکے ہوں گے. اور قرآن نے اس کی بڑی بہترین مثال دی ہے, بکھرا ہوا گرد و غبار. اور سورہ آل عمران میں, یہ سورہ آل عمران, سورہ ابراہیم میں یہ مثالیں موجود ہیں کہ اگر آپ کے پاس ایک پہاڑ ہو جو فقط مٹی ہے یا راکھ کا پہاڑ ہو, اور اس پر بارش برس جائے یا ایک تیز آندھی اور طوفان آ جائے, تو ہم دیکھیں گے کہ ابھی تھوڑی دیر پہلے یہاں ٹیلا تھا اور ابھی یہاں کچھ بھی نہیں ہے, صاف چٹیل میدان. بہت سارے لوگوں کے اعمال کی یہ مثال دی ہے. کفار کے اعمال کی مثال یہ دی ہے کہ وہ قدمنا الی ما عملوا فجعلناه هباء منثورا, کہ اور جب ہم نے ان کے عمل کی طرف ہم آگے بڑھے تو ہم نے اس کو کیا بنا دیا, جیسے فضا میں بکھرا ہوا گرد و غبار. تو اس چیز سے انسان ڈرے. تو یعنی یہاں پر نتیجہ کیا برآمد ہو رہا ہے, اعمال گرد و غبار کب بن جاتے ہیں, اعمال راکھ کا ڈھیر کب ہوتے ہیں, جب ہدایت خدا کے علاوہ دوسرے رستوں کی اتباع کی جا رہی ہو, کہ وہ اسینشلی ہے اتباع ہوا. وہ تو اتباع ہوا کی یہ بڑی زبردست تعریف ہے جو خود قرآن کریم میں موجود ہے. امام صادق علیہ السلام بھی فرماتے ہیں, احذروا احواءکم کما تحذرون اعداءکم, اپنی ہوا سے, اپنی خواہشات سے اس طریقے سے ڈرو جس طریقے سے تم اپنے دشمنوں سے. حذر, حذر کا مطلب ہوتا ہے بچنا. یہاں آپ دیکھیں خوف کا لفظ نہیں ہے, خوف و حذر, حذر میں فرق. حذر کا مطلب ہوتا ہے کہ جب آپ ایک چیز سے ڈر کے اپنا رستہ الگ کر لیتے ہیں, اپنے لیے کوئی شیلڈ قائم کر لیتے ہیں. خوف ایک کیفیت ہے جو انسان پر طاری ہوتی ہے کہ سم ڈینجر از امپینڈنگ. لیکن حذر کا مطلب یہ ہے کہ آپ ایک باقاعدہ عملی اقدام کرتے ہیں اس سے اپنے آپ کو بچانے کے لیے. فَلَيْسَ شَيْءٌ أَعْدَى لِلرِّجَالِ مِنْ اتِّبَاعِ أَهْوَائِهِمْ وَحَفَائِدِ أَلْسِنَتِهِمْ, انسانوں کے لیے ان کی نفسانی خواہشات یعنی ہوا کی اتباع اور زبان سے نکلے ہوئے فضول غلط جملوں کے سے زیادہ اور کوئی دشمن نہیں ہے. انسان کے لیے سب سے بڑا دشمن ان دو کے علاوہ کوئی اور چیز نہیں ہے. اچھا, قرآن مجید میں بس اس پر اب ہم بات آج روک لیتے ہیں کہ یہاں پر ایک بات یہ عرض کرتے ہیں کہ, اور یہ آپ نے سنی ہوئی بات ہے آپ کی, کہ سورہ ہود کے آخر میں آیت ہے کہ فاستقم کما امرتا ومن تاب معک. فاستقم, اے پیغمبر استقامت اختیار کرو. کما امرتا, جیسا کہ آپ کو امر کیا گیا ہے, حکم دیا گیا ہے. ومن تاب معک, اور جو توبہ کرتا ہے آپ کی معیت میں, جو پلٹتا ہے خدا کی طرف آپ کی معیت میں. پیغمبر اکرم فرماتے ہیں, شیبتنی سورۃ ہود لمکان ہذہ الآیہ, کہ سورہ ہود کی اس آیت نے مجھے بوڑھا کر دیا. فاستقم, تو اس میں کہتے ہیں کہ ہمارے جو شیخ عارف ہیں شاہ آبادی رحمت اللہ علیہ, وہ یہ فرماتے تھے کہ یہ آیت جو ہے یہ سورہ شورا میں بھی ہے, فاستقم کما امرتا, لیکن رسول خدا نے اس آیت کے بارے میں اس کا حوالہ دیتے ہوئے یہ نہیں کہا کہ مجھے سورہ شورا کی آیت نے بوڑھا کر دیا. ہاں فاستقم, لیکن کہتے ہیں ان دونوں میں ایک فرق ہے. سورہ ہود کی آیت میں ومن تابا معاکا کا اضافہ ہے, یعنی سورہ شورہ کی آیت رسول سے کہہ رہی ہے کہ استقامت ترک کرو، اور سورہ ہود کی آیت یہ کہہ رہی ہے کہ استقامت کرو جیسا کہ حکم دیا گیا اور جو تمہارے ساتھ توبہ کرنے والے لوگ ہیں. تو یہ فرما رہے ہیں کہ یہ والا جو کام ہے نا، یعنی پیغمبر اکرم کے لیے خود امر الہی پر استقامت اختیار کرنا بوڑھا کر دینے والی چیز نہیں ہے، لیکن جب آپ ساتھ لے کے چل رہے ہوتے ہیں تو یہ ان کا ایک استدلال ہے کہ اس وجہ سے سورہ شورہ کی آیت کے بارے میں یہی لفظ نہیں فرمایا، لیکن سورہ ہود کی آیت کے بارے میں رسول نے فرمایا کہ اس آیت نے مجھے بوڑھا کر دیا، کہ ساتھ لے کر چلنا جو ہے وہ بہت سخت کام ہے کہ وہ کس طریقے سے کریں. تو اب یہاں فرماتے ہیں کہ اے میرے بھائی، اگر اپنے کو رسول خدا کے پیروکاروں میں سمجھتے ہیں تو اپنے برے اور ناشائستہ اعمال کی وجہ سے ان کو شرمندہ اور شرمسار نہ کریں، یعنی ہمارے گناہ رسول خدا کو بوڑھا بنانے کا ذریعہ ہے، بوڑھا کرنے کا ذریعہ ہے، ضعیف بنانے کا ذریعہ ہے. اور ایک جملہ اور بھی ہے، اگر آپ کو یاد ہو کافی پہلے ہم نے یہ حدیث سنائی تھی کہ امام علی اور رسول خدا کے ریفرنس سے یہ حدیث ہے، اور بڑی خوبصورت، کہ جس میں آپ نے تین رشتے اپنے گنائے تھے، ایک رشتہ تھا آقا اور غلام کا، ایک رشتہ تھا آجر اور اجیر کا، اور ایک رشتہ تھا باپ اور اولاد کا. اور پھر اس میں آپ نے آخر میں فرمایا تھا کہ میں یہ تینوں ہوں، میں تینوں ہوں. یعنی کہ مطلب یہ ہے کہ میری امت کے افراد کے لیے تین دروازے کھلے ہوئے ہیں مجھ سے تعلق قائم کرنے کے لیے، یا میرے ساتھ آقا اور غلام والا رشتہ قائم کریں، یا میرے ساتھ آجر اور اجیر. آجر اور اجیر سمجھتے ہیں، یعنی ایک شخص نے آپ کا کام کیا ہے، آپ اس کے احسان کا بدلہ دے رہے ہیں، یعنی وہ مزدور اور وہ اجرت. اور یا باپ اور اولاد والا رشتہ ہے، کہ ان تین میں سے جس رشتے سے چاہو مجھ سے جڑ جاؤ. اس کا خلاصہ وہ تفصیلی ہے، وہ میں نے تفصیل سے عرض کیا تھا کبھی. تو لیکن ہر رشتے کو قائم کرنے کے تقاضے ہوتے ہیں، ٹھیک ہے نا؟ یعنی کہ جیسے مثال کے طور پر پھر وہی کربلا والی مثال جو ہے بہترین ہماری نظروں کے سامنے آتی ہے، کہ اس میں اب جتنے بھی افراد تھے کہ جنہوں نے امام حسین علیہ السلام کے ساتھ وہاں سمجھ لیں اپنی زندگیوں کا سودا کیا امام حسین کے ہاتھ پر، تو کیا خیال ہے کہ کیا وہ امام حسین سے آجر اور اجیر یا آقا اور غلام کے رشتے میں کنیکٹ ہوں گے؟ تو یہ ایک بات ہے، لیکن اس کے تقاضے ہیں، ٹھیک ہے؟ کہ اگر رسول خدا فرماتے ہیں کہ میں اور علی اس امت کے باپ ہیں، تو تمہارے لیے رستہ موجود ہے، تم ہمارے فرزند بن جاؤ، ہم نے تم روکا نہیں ہے، تم ہمارے فرزند بن جاؤ. لیکن وہ فرزند کی طرح رہو، کہ بیٹے کے لیے، میں آپ سے یہ بات پوچھ سکتا ہوں کہ بیٹے کے لیے باپ کی طرف سے سب سے پہلی ایکسپیکٹیشن کیا ہوتی ہے؟ بڑے ہونے کے بعد فرما برداری سے بھی پہلے ایک بات آتی ہے. میرا خیال ہے آپ کے بھی بچے ماشاءاللہ بڑے ہو گئے، آپ لوگ شاید سوچ سکتے ہیں اس بات کو. میری عزت کو خراب کرنے کا سبب نہیں بنے گا کبھی بھی، اگر باپ نعوذ باللہ خود ہی عزت سے فارغ ہے تو وہ ایک الگ بات ہے، لیکن اگر اس کے لیے عزت کی حیثیت ہے، ایک باعزت انسان ہے، ایک باوقت انسان ہے، تو اپنے اولاد اور اپنے بیٹے کے لیے نا وہ ایون فرما برداری سے بھی پہلے یہ توقع رکھتا ہے کہ یہ کہیں بھی اور کبھی بھی ایسا کردار نہیں اپنائے گا کہ کوئی مجھ سے آگے کہے کہ آپ تو بہت شریف بنتے ہیں اور دیکھیں آپ کے بیٹے صاحب یہ حرکت کر رہے تھے. درست؟ تو اگر ہم امام علی علیہ السلام سے، اور انہوں نے یہ رستہ کھولا، یہ اپرچونیٹی بھی دی ہے. اب اس سے بڑی اور کیا اعلیٰ پیشکش ہو سکتی ہے کہ ہم تو فقط کہتے ہیں نا کہ آپ ہمارے آقا غلام، وہ کہتے ہیں نہیں آقا غلام نہیں، ہم تو اس چیز کے لیے آمادہ ہیں کہ تمہیں اپنا فرزند بنا لیں، تم ہماری فرزندی میں آ جاؤ، مثل سلمان ہو جاؤ، مثل ابو ذر ہو جاؤ. لیکن ہر چیز کے تقاضے کہ وہی، جیسے جن علماء کی جب ہم بات کرتے ہیں کہ اگر وہ ہوں اور ہمیں یہ بات سمجھ میں آئے کہ ہاں مثال کے طور پر امام علی علیہ السلام نے یا رسول خدا نے ان کو اپنے بیٹے کی طرح استقبال کیا اس دنیا سے جانے کے بعد، تو تعجب کی بات نہیں ہے کہ انہوں نے اس طریقے سے زندگی گزاری، وہ بن کے دکھایا. تو اگر ہم یہ ایک رشتہ اور یہ اس کو سمجھتے ہیں، تو کم از کم ہمیں یہ احساس تو ہونا چاہیے کہ ہم اللہ اور انبیاء کے سامنے رسول اور امام علی علیہ السلام کو شرمندہ نہ کریں. یعنی ایک کہنے کی بات ہے، تقریباً شاید ایسا نہ ہو بالکل بھی، کہ قیامت میں جب پورے تمام انسانیت حاضر ہو اور جہاں رسول خدا موجود ہوں، امام علی علیہ السلام موجود ہوں، اور ان کے سامنے اگر ہم اس حالت میں آئیں ایک گناہگار نفس کے ساتھ، ایک نعوذ باللہ پلید نفس کے ساتھ، اور اس مجمع میں محشر میں جا کے ان سے کہیں میں آپ کی امت میں سے ہوں، تو وہ ایک، انہیں تصور کی نظر سے ہم دیکھ سکتے ہیں کہ یہ کوئی خوشائند بات تو نہیں ہوگی، یا یہ کہ وہ اس چیز کو اپنے لیے کوئی بہت اچھے تصور تو نہیں کریں گے. تو اس وجہ سے یہ کہتے ہیں کہ اگر انسان اور کچھ نہیں ہے تو کم از کم اس بات کو ہی دھیان کر لے کہ ہم نے جن ہستیوں کے ساتھ اپنے رشتے کو جوڑا ہے اور جن ہستیوں نے ہم پر اتنی مہربانی کی ہے کہ انہیں یہ اس دروازے تک کو ہمارے لیے کھول دیا ہے کہ ہم ان کی اولاد اور فرزند بن جائیں، اور اس کا جواب ہم یہ دیں کہ ہم ان کے لیے روز محشر شرمندگی کا سبب بن کے جائیں اپنے کردار سے اور اپنے طریقوں سے، تو کم از کم اسی بات کو سوچ کر ہم اپنے آپ کو روک لیں اور اپنے غلط طریقوں کو، اور جس میں سب سے جو بنیادی خرابی انسان اپنے ذات میں پیدا کر سکتا ہے وہ یہی ہے اتباع ہوا. اور اتباع ہوا، جیسے کہ ہم نے قرآن کریم کی آیت کو دیکھا کہ اتباع ہوا ڈائریکٹلی کرسپونڈ ٹو اگنورنگ ہدایت الہی، یعنی ڈائریکٹ ون ٹو ون کرسپونڈنس ہے. جو ہدایت الہی کی اتباع کرے گا وہ ہوا و ہوس کی پیروی نہیں کرے گا، اور جو ہوا و ہوس کی پیروی کرے گا تو وہ لازماً اس نے ہدایت الہی کو پسے پوش ڈال دیا اور اگنور کر دیا. درست؟ آپ لوگ اگر کوئی بات کرنا چاہیں، یا تھک گئے بہت؟ جی جی نہیں، خدا نے نحنو کا لفظ استعمال کیا، نے ہم، اور ہم وہ ٹھیک ہے، فطرت الہی بھی انسان کی جان کا حصہ ہے، فطرت الہی انسان کے وجود کی بنیاد ہے، لیکن قرآن کریم میں دو تین مقامات پر خدا نے کہا ہے کہ ہم خود موجود ہیں. جیسے اس سے بھی زیادہ کلیئر آیت سورہ انفال کی ہے، وَأَنَّ اللَّهَ يَحُولُ بَيْنَ الْمَرْءِ وَقَلْبِهِ، کہ اللہ جو ہے حائل ہے انسان اور اس کے دل کے درمیان. یعنی یہ وہی بات ہے کہ ہم تم سے اتنا زیادہ قریب ہیں. اور یہ سورہ قاف کی آیت ہے کہ وَنَحْنُ أَقْرَبُ إِلَيْهِ، اقرب جو ہے وہ بہت زیادہ قریب ہونے کے معنی میں، نہ کہ قریب ہونا، کہ ہم بہت زیادہ قریب ہیں، إِلَيْهِ اس کی طرف، من حبل الورید، یعنی کہ جو انسان کی رگ گردن ہے. उससे भी बहुत ज्यादा नजदीक है। इसकी एक्सप्लेनेशन बुनियादी तौर से यही है कि जैसे मैं अगर आपको एक मिसाल के तौर पर दूं कि ये रोशनी या इलेक्ट्रिसिटी जो है ये बल्ब से उसकी जान से ज्यादा नजदीक है, क्या समझेंगे? यानी जब हम इस बल्ब को देखते हैं, हम कहते हैं कि ये क्या है, ये एक शीशा है, इसमें मेटल है, इसमें मिसाल के तौर पर फिलामेंट है या इसमें कोई गैस है, कि हम बल्ब को ऐसे ही डिफाइन करेंगे ना। बल्ब में इलेक्ट्रिसिटी कहां पर है और इलेक्ट्रिसिटी में पैदा होने वाली रोशनी कहां पर है और क्या है, और वो ये कि जी मिस्ट्री है। लेकिन ये जो किसके अंदर जो बर्की तवानाई है या जो भी रोशनी है, ये खुद इसकी अपनी जान से ज्यादा इसका असल वजूद है। तो खुदा हमको यही बात समझाना चाह रहा है। और जो फिर ये वो बात चली जाती है इन द डोमेन ऑफ मारिफ, ठीक है, पर उस सतह पे जाके इसको समझने की जरूरत पड़ती है कि यानी हम जब अपनी जिंदगी का सफर तय करते 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 और जो खुदा ने कहा है कि अल्टीमेटली तुम कहां तक पहुंचोगे, हमारी लिका तक पहुंचोगे, या अय्युहल इंसान इन्नका कादिहुन इला रब्बिका कदहन फमुलाकी, कि तुम एक के बाद एक दर्जे पर सख्ती उठाते उठाते चढ़ते जाओगे यहां तक कि तुम हमारी मुलाकात करोगे। उस मुलाकात की जो शायद असल नौईयत है वो यही नौईयत है कि इंसान इसी चीज को पाएगा कि मुझ में और उसमें कोई फर्क नहीं है। और जब पलट के देखेगा अपनी पुरानी जिंदगी को तो वो इसी चीज को पाएगा कि वो जो दोई का या ड्वेलिटी का एहसास था वो फकत और फकत एक गफलत और जहालत थी। यानी जैसे उसकी भी एक मिसाल दी मैं दे सकता हूं कि अगर आप इस चीज को देखें कि अगर सूरज से निकलने वाली रोशनी की एक किरण रफ्ता रफ्ता दोबारा सूरज तक पहुंच जाए, जब तक वो सूरज से अलहदा थी तो अपने आप को एक इंडिपेंडेंट वजूद ख्याल कर रही होती थी, आई एम समथिंग, आई एम समथिंग, आई एम समथिंग इंडिपेंडेंट आइसोलेटेड। लेकिन अगर वो दोबारा उसी फासले को तय करते करते दोबारा सूरज तक पहुंच जाए तो उसका एहसास क्या होगा? तकरीबन यही बात है। और ये जो गुफ्तगु है ना, ये खुदा ने उसी बात का एहसास दिलाने के लिए ये मामलात हैं। और फितरत और वो तमाम चीज़ों का जो स्पार्क है वो यही स्पार्क है कि जो इंसान को हमेशा अपनी उस रियलिटी का को याद दिलाता रहता है कि हु आर यू रियली, हु आर यू रियली। और इसमें अगर आपको याद हो तो वो जो हज़रत मूसा अलैहिस्सलाम का वाक़या मैंने बयान किया था, जब दूसरी बार आप कोहे तूर पर तशरीफ ले गए और खुदा से कहा कि रब्बे अरिनी अनदुर इलैक, कि मुझे दिखा कि मैं तुझ पर नजर करूं, तो अल्लाह ने उनको जिस प्रोसेस से गुजारा था वो यही प्रोसेस था कि मूसा तुमको ये जो मैं का एहसास है, जब तक ये मैं का पूरा जो कॉम्प्लेक्स है ये बीच से नहीं हट जाएगा, फना नहीं हो जाएगा। तो ऐसा नहीं है कि मैं तुमसे एक दूर हूं, बल्कि मैं तुम्हारे वजूद की हकीकत हूं। और वजूद की हकीकत यानी मेरा जिस्म तो एक आरजी चीज है ना, एक सुपर इम्पोज चीज है मेरे नफ्स पे। आप मुझे बताएं कि जो चीज सुपर इम्पोज हो वो मेरी जान से ज्यादा नजदीक होना चाहिए, जो मेरी हकीकत है वो मेरी जान से ज्यादा नजदीक होना चाहिए? तो अल्लाह ने इसी चीज को बयान किया है कि तुम्हारे जिस्म के अंदर तुम्हारी अहम तरीन चीज तुम्हारी रगे जान है, रगे गर्दन है, लेकिन हम उससे कहीं ज्यादा तुमसे नजदीक हैं। लेकिन उस हकीकत को देखने के लिए तुम्हें इस जो जितनी भी फेक आइडेंटिटीज तुमने अपनी बनाई हुई हैं, उनको कत्ल करना पड़ेगा, उनको खत्म करना पड़ेगा। कि जो इन्हें के रसूल खुदा और अहमा अलैहिस्सलाम के हवाले से ऐसी कई बातें रिवायतों में मौजूद हैं। तो इन्हें मेरा जो मेन ऑर्गन